আলহামদুলিল্লাহ রাব্বিল আলামিন والصلاه والسلام على من كان نبيا وادم بين الماء والتين وعلى اله واصحابه اجمعين اما بعد فاعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم ان الله وملائكته يصلون على النبي يا ايها الذين امنوا صلوا عليه وسلموا تسليما اللهم صل على سيدنا مولانا محمد وعلى ال سيدنا مولانا محمد صلاه دائمه بدوام الملك الحي القيوم. آج کی ہماری اس روحانی تربیتی نشست کا عنوان ہے ریاکاری. ریاکاری ایک ایسی مہلک بیماری ہے کہ جس انسان کے اندر یہ روحانی بیماری پیدا ہو جائے اس کے تمام اعمال عبادات یہ سب برباد ہو جاتے ہیں. پہلے یہ سمجھیں کہ ریاکاری کسے کہتے ہیں. ریاکاری کے معنی دکھاوا. انسان یہ سوچے کہ میں یہ عمل کر رہا ہوں لوگ اسے دیکھ کر مجھے متقی سمجھیں پرہیزگار سمجھیں اور یہ سمجھے کہ یہ بڑا نیک آدمی ہے اتنی عبادت ریاضت مجاہدہ یہ سب کچھ کر رہا ہے. اگر یہ چیز انسان کے اندر پیدا ہو جائے تو جو عبادت وہ کر رہا ہے جو ریاضت کر رہا ہے جو مجاہدات چلا کشی جو بھی کر رہا ہے آپ سمجھ لیجئے کہ وہ سب کا سب برباد ہو جائے. اور اس کی ضد خلوص. خلوص اور ریاکاری ایک دوسرے کے اپوزٹ ہیں. جہاں خلوص ہوگا ریاکاری نہیں ہوگی اور جہاں ریاکاری ہوگی خلوص رخصت ہو جائے. ریاکاری کے معنی دکھاوا اور خلوص کے معنی عمل صرف اللہ کی رضا کے لیے. جو بھی انسان عمل کرے جتنے نیک عمل کرے ذہن میں دل میں صرف یہ ہو میں اللہ کو راضی کرنے کے لیے کروں. نماز پڑھی مولا تیری رضا کے لیے. حج کیا تیری رضا کے لیے. زکات صدقات و خیرات جو بھی صرف تجھے راضی کرنے کے لیے. روزہ صرف تیری رضا کے لیے. جتنے بھی اعمال ہیں عبادات ہیں یہ سب اللہ تبارک و تعالی کی رضا کے لیے. تو جب یہ چیز ذہن کے اندر ہوگی تو آپ سمجھ لیں خلوص ہوگا اور جب وہ عمل لوگوں کو دکھانے کے لیے ہوگا خلوص رخصت ہو جائے. پھر وہ ریاکاری شامل ہو گئی دکھاوا شامل ہو گئی اور جب یہ ریاکاری شامل ہوگی تو آپ سمجھ لیں کہ جتنے اعمال انسان کر رہا ہے وہ سب کے سب برباد ہو جائے. خاص طور پر اہل طریقت اور اہل محبت ان کے لیے یہ ایک ایسی مہلک بیماری ہے جو ان کے سارے وظائف اورات چلا کشی ان سب کو ضائع کر دی. اسی لیے سب سے پہلے جو بھی طریقت میں قدم رکھتا ہے اس کو یہی سبق دیا جاتا ہے کہ اپنے ہر عمل میں خلوص پیدا کرے. جو بھی عمل کرے خالص اللہ اور اس کے رسول صلی اللہ علیہ وسلم کی رضا کے لیے. کبھی ایسا نہ ہو کہ کوئی چیز آپ نے پڑھی اور لوگوں میں بیٹھ کر کہا کہ آج میں نے اتنی زیادہ یہ اسم پاک یا یہ وظیفہ میں نے اتنے ہزار مرتبہ یا اتنے لاکھ مرتبہ میں نے پڑھ لی. شیطان جو ہے نا یہ انسان کی فطرت سے واقف ہے. جب وہ دیکھتا ہے کہ یہ آدمی ایک چیز پابندی کے ساتھ مسلسل کنٹینیو پڑھ رہا اب یہ درجے مرتبے اس کو ملیں گے. ظاہر ہے جو بھی اس میں پاک انسان پڑھتا ہے اس کا اثر اس کی شخصیت پر ہوتا ہے. اس کا قلب صاف ہوتا ہے. اس کے قلب کے اندر نور پیدا ہوتا ہے. اللہ تبارک و تعالیٰ اپنی رحمتیں برکتیں اس پر نازل کرتا ہے. پھر جو اسم پاک جو وظیفہ وہ پڑھ رہا ہے اس کے ماتحت جتنے موکلات ہیں جتنے فرشتے ہیں وہ سب اس انسان کے تابع ہو جاتے. تو جب شیطان یہ دیکھتا ہے کہ اب یہ منزل مقصود پر پہنچ رہا اب اس کو درجے مرتبے ملنے والے ہیں سوچتا ہے اس کو کس طرح گمراہ کروں کس طرح اس کی ٹانگ کھینچوں کہ یہ نیچے آ جائے. یہ تو مقامات پا جائے گا. تو وہ کیا کرتا ہے, اس کے دل کے اندر ریاکاری پیدا کرتا ہے, اس کے دل میں خیال پیدا ہوتا ہے, دیکھو میں تو اتنے سال سے, اتنے عرصے سے یا اتنے دنوں سے یہ چیز پڑھ رہا ہوں اور میرے یہ پیر بھائی یہ تو نہیں پڑھ رہا, میں ان سے بڑا ہوں, میں ان سے افضل ہوں, میرے اندر یہ چیز ہے, ان کے اندر یہ نہیں, یہ فلاں آدمی تو کاروبار میں لگا ہے, یہ تو فلاں نوکری میں لگا ہے, اس کی تو نمازیں پوری نہیں, میری تو پانچوں وقت نماز ہو رہی ہے, میں اس کے ساتھ ساتھ دعائے حفظ البحر بھی پڑھ رہا ہوں, میں اس کے ساتھ ساتھ دلائل الخیرات بھی پڑھ رہا ہوں, میں اس کے ساتھ ساتھ درود تاج بھی پڑھ رہا ہوں, جو بھی چیز ہے. تو شیطان اس کے ذہن کے اندر اب یہ ڈالنا شروع کر دے. جس دن یہ چیز اس کے ذہن کے اندر پیدا ہو گئی, آپ سمجھ لیں اس کی تباہی کا سلسلہ شروع ہو. پھر کیا ہوتا ہے, جب یہ چیز اور بڑھتی ہے, شیطان اس میں اور مزید تقویت پیدا کرتا ہے, اس کو دوسروں سے افضل سمجھنے پر مجبور کر دیتا ہے, میں ان سے افضل ہوں, میں اتنا پڑھ رہا ہوں, یہ میرے پیر بھائی, یہ میرے دوست احباب, ان کی نمازیں پوری نہیں, میں یہ ساری چیزیں کر رہا ہوں. تیسری چیز, جو کچھ اس کو انکشافات ہوتے ہیں وہ لوگوں میں بیٹھ کر بتا دیتا. یہ بھی ایک مہلک بیماری ہے. یاد رکھیے, آپ تمام حضرات اہل طریقت اہل محبت ہیں, وظائف کے دوران کوئی خواب نظر آئے, کوئی انکشاف ہو, کوئی چیز پیدا ہو, سوائے اپنے شیخ کے اور کسی سے ذکر نہ کرے. جس دن وہ چیز کسی دوسرے سے بیان کر دی, سمجھ لیں آپ سے وہ چیز چھن جائے. کیوں؟ اس لیے یہ اللہ تبارک و تعالیٰ کے راز ہیں, اور راز کسی کو بتایا نہیں جاتا, راز اسی کو بتایا جاتا ہے جو راز کو راز رکھ سکے. بات سمجھ رہے ہیں آپ؟ اور جو انکشاف کر دے پھر اس سے وہ چیز چھین لی جاتا ہے. اس کے پیٹ میں تو بات نہیں ٹکتی, یہ تو دوسروں کو بتا دیتا ہے, اس کو آئندہ کچھ نہیں بتانا ہے. ایک دنیاوی طور پر آپ دیکھیں, اگر آپ کوئی ایسی بات جو آپ چاہتے ہیں دوسروں کو نہ پتہ چلے, آپ نے اپنے کسی دوست کو بتا دی اور اس نے آگے بتا دی, جب آپ کو پتہ چلے گا تو کیا دوبارہ آپ اس کو بتائیں گے؟ نہیں بتائیں گے, یہ تو میری باتیں آگے پہنچا دیتا ہے. اسی طرح خالق کائنات کے بھی راز ہیں, ہونے والی چیز جو ابھی نہیں ہوئی ہے اگر آپ پر پہلے سے منکشف ہو جائے, سوائے اپنے شیخ کے کسی کو نہ بتائے. اگر اس سے دوسروں کو بتا دیا, میرے اندر تو یہ صفت ہے, جو چیز ہونے والی ہے مجھے پہلے سے پتہ چل جاتا ہے, میں حفظ البحر پڑھنے کے لیے بیٹھا مجھے پتہ چل گیا, وہ چیز چھن جائے گی. یہ راز کو راز نہیں رکھ سکتا, اس کو مزید راز نہیں بتانے ہیں. بات سمجھ رہے ہیں؟ مزید راز نہیں بتانے. اسی لیے اپنی عبادات کو چھپائیے, جو چلا کشی آپ کر رہے ہیں اس کو چھپائیے, لوگوں میں بیٹھ کے نہیں ہم نے اتنے چلے کر لیے, ہم نے اتنی دفعہ حفظ البحر پڑھ لی, ہم نے یہ کر لی, یہی چیز ریاکاری ہے, یہی ریاکاری میں آ جاتی ہے. اور یہ اللہ تبارک و تعالیٰ کو بھی ناپسند ہے, نبی پاک علیہ الصلوۃ والسلام کو بھی ناپسند. جس عمل میں خلوص ہوگا وہی اللہ کی بارگاہ میں مقبول ہوگا, اور جس عمل میں ریاکاری ہوگی اللہ اور اس کے رسول صلی اللہ علیہ وسلم کی بارگاہ سے وہ عمل مردود ہو جائے, رد کر دیا جائے. تو اگر ہم یہ چاہتے ہیں کہ ہمارے اعمال بارگاہ خداوندی میں, بارگاہ رسالت میں مقبولیت حاصل کر لیں, تو اپنے دلوں میں خلوص پیدا کریں کہ ہم جو کام کر رہے ہیں صرف اور صرف اللہ اور اس کے رسول صلی اللہ علیہ وسلم کی رضا کے لیے کر رہے ہیں, اپنے لیے نہیں. آپ سوچیں, میں یہ وظیفہ پڑھوں تو لوگوں کی نظروں میں عزت پیدا ہو, میں یہ وظیفہ پڑھوں تو لوگوں کی نظروں میں وقار ہو, میں یہ وظیفہ پڑھوں تو کاروبار میں ترقی ہو, میں یہ وظیفہ پڑھوں تو نوکری میں ترقی ہو. سب چیزیں ایک طرف, صرف ذہن میں یہ ہو کہ میں یہ جو اس میں پاک پڑھ رہا ہوں صرف اللہ کی رضا کے لیے, اللہ مجھ سے راضی ہو جائے. جب وہ راضی ہو جائے گا جتنی چیزیں ہیں سب خود بخود ہو جائے گی, ترقی بھی ہے, عزت بھی ہے, عظمت بھی ہے, لوگوں کی نظروں میں ادب احترام بھی ہے, ساری چیزیں اسی کے لیے ہیں. اس کی رضا پر سب کی رضا موقوف, اللہ تعالی کی رضا پر. اگر وہ راضی نہیں تو دنیا والوں کو راضی کرتے رہو, کوئی فائدہ نہیں ہو. اسی لیے آپ حضرات اہل طریقت اہل محبت ہیں, سب سے پہلا درس یہ ہے سبق یہ ہے کہ جو جو اوراد و وظائف پڑھ رہے ہیں کسی اور کو بتانے کی ضرورت نہیں۔ آپ نے کیا پڑھا؟ اسی لیے والد گرامی اشرف المشائخ حضرت ابو محمد شاہ سید احمد اشرف اشرفی الجیلانی نفر اللہ مرقدہ، ایک بڑی پیاری، آپ اس کو نظم کہہ لیں یا اشعار، اس کا نام ہی راز اکثر لوگوں کو یاد بھی ہوگا شاید، فرماتے تھے تجھے کیا ملا، کیوں ملا، کس نے بخشا، کہیں ذکر آیا تو اچھا نہ ہوگا۔ تجھے کیا ملا، کیوں ملا، کس نے بخشا، کہیں ذکر آیا تو اچھا نہ ہوگا۔ ہماری عطا کی ہوئی بے خودی سے اگر ہوش آیا تو اچھا نہ ہوگا، ہو کچھ بھی مگر جو قدم اٹھ گیا ہے وہ پیچھے ہٹایا تو اچھا نہ ہوگا۔ ہزاروں مصائب ہیں راہ طلب میں، ہزاروں مصائب ہیں راہ طلب میں، اگر ہچکچایا تو اچھا نہ ہو۔ یہ پورے اشعار ہیں اور اس میں نصیحت بھی ہے اور اس کا عنوان ہے راز، یعنی جو کچھ شیخ نے بتا دیا، اب ایسا نہیں کہ آپ لوگوں میں بیٹھ کے کہیں کہ یہ چیز مجھے ملی ہے اور اتنے عرصے سے میں نے پڑھی ہے اور مجھے یہ یہ فائدے ہوئے، یہ ہوئے۔ آپ جس کے لیے پڑھ رہے ہیں وہ جانتا ہے یا آپ کا شیخ جانتا ہے، تیسرے کو بتانے کی ضرورت نہیں۔ اپنی عبادات کو چھپائیے، اپنے وظائف کو چھپ کر بعض حضرات تسبیح لے کر ٹہل رہے ہیں، پڑھ رہے ہیں، ریاکاری دکھانا ہے لوگوں کو، ہم پڑھ رہے ہیں، آپ پڑھ رہے ہیں، آپ چھپ کر پڑھ، آپ کاؤنٹر لے لیجیے، اپنی مٹھی میں دبا کر پڑھیے، خاموشی سے پڑھیے، آپ دل میں پڑھیے، چھوٹی تسبیح لے لیجیے اس میں پڑھیے، پتا نہ چلے کسی کو، آپ جانے یا رب جانے، تیسرا کوئی نہ جانے۔ یہ ہے خلوص۔ جب یہ چیز انسان کے اندر پیدا ہو جائے گی، درجات و مراتب ملنے شروع ہو جائے گی، مقامات ملنے شروع ہو جائے گی۔ اور اگر یہیں پر ہی شیطان کے بہکائے میں آ کر ان تمام چیزوں کو آشکارا کر دیا، انکشاف کر دیا، بتا دیا، سمجھ لیں کہ جیسے ٹانگ پکڑ کر نیچے آدمی کو کھینچتے ہیں، گر جاتا ہے، ایسی کیفیت ہوتی۔ پھر دوبارہ سے محنت کرنے میں، اوپر جانے میں، مرتبے حاصل کرنے میں پھر وقت لگے گا۔ اس لیے ریاکاری سے اپنے آپ کو بچائیے، خلوص اپنی نیتوں میں پیدا کیجیے۔ اب آپ دیکھتے ہیں چیز، اکثر خانقاہوں میں، درگاہوں میں بزرگان دین اولیاء کاملین کے حجرے، لاہور میں حضرت داتا گنج بخش علی ہجویری رحمت اللہ تعالی علیہ ونور اللہ مرقدہ، ان کے مزار مبارک کے پاس ایک حجرہ ہے، کس کا؟ سلطان الہند غریب نواز کا حجرہ ہے نا، قدموں کی جانب بیٹھ گئے پڑھنے کے، 40 دن تک لگے رہے، پڑھتے رہے پڑھتے رہے، داتا صاحب نے ایک نگاہ کرم کر دی، ولی الہند بنا دی۔ اور جب ان کی نگاہ کرم، ان کا فیضان لے کر اٹھے تو یہ کہتے ہوئے اٹھے، گنج بخشے فیض عالم مظہر نور خدا، ناقصارا پیر کامل کاملارا رہنا۔ اے خزانہ بخشنے والے، تیرا فیض تمام عالم کے لیے ہے اور تو نور خدا، ناقصارا پیر کامل، ناقصوں کے لیے تو کامل پیر ہے، اور کاملارا رہنما، اور کاملوں کے لیے بھی رہنما ہے۔ سلطان الہند غریب نواز کی زبان سے نکل گیا، حجرہ موجود ہے نا، پاک پٹن شریف چلے جائیے، حضرت علاء الدین علی احمد صابر کلیری رحمت اللہ علیہ کا حجرہ ہے نا پاک پٹن میں۔ پنڈوا شریف چلے جائیے بنگال، حضرت مخدوم سلطان سید اشرف جہانگیر سمنانی رحمت اللہ علیہ کا حجرہ۔ اسی طرح جس خانقاہ پر جائیے کسی نہ کسی بزرگ کا حجرہ موجود، کیوں ہے، کس لیے؟ اس لیے وہ وہیں بیٹھ کر اپنے رب سے باتیں کرتے، ہم کلام ہوتے تھے، عبادت کرتے تھے، ریاضت کرتے تھے، باہر نکل کر نہیں کہ تسبیح لے کے باہر ٹہل کر روڈوں پر، نہیں، چھپ کر، تو ہو تیرا جلوہ ہو اور گو شیطان، تو جانے اور میں جانوں، تیسرا کون جانے، میں تو تیرے لیے عبادت کر رہا ہوں، مجھے ضرورت نہیں بندوں کو بتانے کی، میں صرف رب کو راضی کر رہا ہوں، جب وہ راضی ہو جائے گا یہ کائنات والے خود بخود راضی ہو جائے۔ اس لیے ان حجروں کی اہمیت، और वो हुजरे इसलिए अब तक मौजूद हैं कि आज तक वहां पर रहमतें बरस रही, जहां अल्लाह के नेक बंदे कदम रख दें वहीं रहमतों का नुजूल। उन मकामात पर कितनी मर्तबा उन्होंने अल्लाह तबारक व ताला के अस्माए मुबारका को पढ़ा होगा, कितनी तादाद में पढ़ा होगा और कितने अनवार व तजल्लियात वहां नाजिल हुए होंगे। हमारा तो अकीदा यह है कि आज वहां जाकर दुआ कर लो तो दुआएं भी कबूल हो। तो इन हुजरों का मकसद यह है, इन बुजुर्गान दीन और ये कामिलीन ने हमें तालीम दी। फिर किस बुजुर्ग की हिस्ट्री आप उठाकर देखें, कोई एक बुजुर्ग आप मुझे दिखा दें कि जिसने खुद अपनी मुजाहिदात अपनी चिल्लाकशी बयान की हो, कोई एक बुजुर्ग दिखा, कभी नहीं। रियाजत करते रहे, मुजाहिदा करते रहे, चिल्लाकशी करते रहे, सख्त से सख्त मुजाहिदात किए, कभी अपनी जबान से अपने मुरीदों में बैठकर नहीं बताया, कभी नहीं बताया। किसी ने पूछा, हाँ ठीक है अल्लाह की जो रजा हम उस पर रजा, आपने क्या किया, बस जो किया वो कबूल कर ले उसकी मेहरबानी। कैसे पता चला, जिन लोगों ने देखा उन्होंने किताबों में लिख दिया, जिन मुरीदीन को कहीं से पता चला उन्होंने लिख दिया, खुद कभी नहीं बताया कि हमने ये किया। क्यों? वो जानते थे अगर हम बता देंगे तो रियाकारी हो जाएगी, ऐसा नहीं हमारा अमल बर्बाद हो जाए, हमारी इतनी मेहनत बर्बाद हो जाए। खामोश रहे, छुपाते रहे, अल्लाह उनको जाहिर करता रहा। ये अपने आप को छुपाते रहे, खुदा जाहिर करता रहा, और ऐसा जाहिर किया कि आज तक उनका नाम जिंदा है और कयामत तक जिंदा रहे। आज तो हमारी कैफियत यह है कि अगर थोड़ा सा हमें इंकशाफ हो जाए तो बड़े खुश हो जाते कि हमें यह चीज पता चल गई। हाँ, मुझे ये चीज पहले से पता है, लोगों में बैठकर बता रहे हैं, अपनी करामते बयान कर रहे हैं, अपने वाकयात बयान कर रहे हैं, और ये समझ नहीं रहे कि ये सब रियाकारी में शामिल हो गए। जिस अमल में नमाज हो, रोजा हो, हज हो, जकात हो, सदकात व खैरात हो, चिल्लाकशी हो, कोई भी अमल हो, जिस अमल में रियाकारी दाखिल हो जाएगी समझ लो वो अमल बर्बाद हो जाएगा, और जिस अमल में खुलूस होगा उसी वक्त बारगाह रब्बुल इज्जत में मकबूल हो जाएगा। हजरत अली शेर खुदा रजी अल्लाह तआला ने काफिर से लड़ रहे, जंग हो रही है, उसको गिरा दिया, उसके सीने पर सवार, बस इतनी देर है कि तलवार चले और गर्दन अलग हो जाए। कितनी देर लगती है? 2 मिनट, 2 मिनट भी ज्यादा है, 1 सेकंड। काफिर नीचे है, हजरत अली उसके सीने पर, तलवार हाथ में है, एक वार करें गर्दन अलग हो जाए, उसने आपके चेहरे मुबारक पर थूक दिया, फौरन उसको छोड़कर अलग खड़े हो। मारा नहीं, पहले मारना चाहते थे, गर्दन काट रहे थे, जब थूका अलग, वो हैरान हो गए, ये क्या बात, ये तो मुझे मार रहे थे, थूकने पर तो मजीद गुस्सा आना चाहिए था। आकर कहता है, अली ये क्या बात, आप मुझसे लड़ रहे थे, आपने मुझे गिराया, मेरे सीने पर सवार हुए, मेरी गर्दन तन से जुदा करने वाले थे, मैंने थूका, बजाय ये कि गुस्से में आकर और मुझे मारते, छोड़कर अलग हो गए। अब सुनो मौला कायनात का जवाब, फरमाया हमारा हर अमल सिर्फ और सिर्फ अल्लाह उसके रसूल की रजा के लिए, हम अपने लिए नहीं लड़ते, अपने नफ्स के लिए नहीं, अल्लाह को राजी करने के लिए, मैंने तुझको गिराया अल्लाह की रजा के लिए, तुझसे जंग की अल्लाह की रजा के लिए, इसलिए कि तू दुश्मन रसूल था और तुझे मारने में इताअत रसूल, लेकिन जब तूने मेरे चेहरे पर थूका अब मेरे अंदर गुस्सा पैदा हो। नफ्स ने कहा मार दे इसे, लेकिन मैं इसीलिए खड़ा हो गया कि अगर उस वक्त मैं मारता तो मैं तो फिर अपने लिए मारता, अगर उस वक्त मैं मारता तो अपने लिए मारता, अल्लाह के लिए थोड़ी। अच्छा एक बात बताइए, अगर उस कैफियत में हजरत अली शेर खुदा रजी अल्लाह तआला उसका सर कलम कर देते तो किसी को क्या पता था कि किस वजह से मारा, किसी को पता नहीं था ना, देखने वाले तो ये देख रहे थे कि दोनों लड़ रहे हैं, गिरा दिया, खत्म कर दिया। कोई एक आदमी हजरत अली पर इतराज नहीं कर सकता था कि आपने इसलिए खत्म किया कि इसने आपके चेहरे पर थूका, कोई इतराज नहीं कर सकता था, लेकिन अली ने देखा सोचा मेरे अमल में मेरा नफ्स शामिल हो गया है, गुस्सा शामिल हो गया है, ऐसा ना हो कि ये अमल बेकार हो जाए, वहीं छोड़ दिया और उधर खड़े। और जब उसने ये देखा, इस्लाम की ये शान कि मुसलमान अपने नफ्स का शायबा भी किसी अमल में पैदा हो जाए तो उसको छोड़ दे, वो उसी वक्त कहता है अशहदु अल्ला इलाहा इल्लल्लाह व अशहदु अन्ना मुहम्मदन अब्दुहु व रसूलुह, कलमा पढ़ के मुसलमान। सिर्फ इस अमल को देखकर कहा हम अपने लिए नहीं लड़ते, अपनी जात के लिए नहीं, अल्लाह की रजा के लिए। अब एक बात बताइए, अगर खंजर चला देते तो क्या होता, और खंजर हटा दिया तब क्या हुआ? अली खंजर चला देते काफिर कट जाता, यही होता ना, और खंजर हटा दिया तो उसका कुफर कट गया, काफिर बच गया कुफर कट गया, खंजर चला देते काफिर कट जाता, हटा दिया तो कुफर कट गया। यही तो इस्लाम बताने के लिए आया है, इस्लाम काफिरों को खत्म करने नहीं आया, उनके कुफर को खत्म करने आया। मुनाफिकों को खत्म ना करो, उसके निफाक को खत्म कर दो, दुश्मन को खत्म ना करो, दुश्मनी को खत्म कर दो। मुनाफिक का निफाक खत्म हो जाएगा, मोमिन बन जाएगा, दुश्मन की दुश्मनी खत्म हो जाएगी, दोस्त बन जाएगा। काफिर का कुफर कट गया, दारे इस्लाम में दाखिल हो गया मुसलमान। यही तो इस्लाम की तालीम है। नबी पाक अलैहिस्सलाम को सताया गया, राह में कांटे बिछाए गए, कदम मुबारक लहूलहान हुए, संगबारी हुई, सारी चीजें हुई, जो जो अजियत तकालीफ वो पहुंचा सकते थे सब हत्तुल इम्कान कोशिश की, सारी तकलीफें दे दी, सहाबा को बेदर्दी से शहीद भी कर दिया, नबी पाक अलैहिस्सलाम पर संगबारी भी की, राह में कांटे भी बिछाए, नमाज पढ़ते हुए ऊंट की ओजड़ी गर्दन मुबारक पर भी डाली, कोई कसर नहीं छोड़ी। लेकिन हुआ क्या, जब अल्लाह के हबीब अलैहिस्सलाम फातिहाना शान से मक्के में दाखिल हुए, वही सारे लोग मौजूद हैं, किसी ने कांटे बिछाए थे, किसी ने पत्थर मारे थे, किसी ने सहाबा को बेदर्दी से शहीद किया था, किसी ने गालियां दी थी, किसी ने इल्जामात लगाए थे, सबके सब सामने खड़े हैं, और अल्लाह के हबीब अलैहिस्सलाम शहर मक्का में दाखिल हो रहे। और कोई फाते बनकर दाखिल होता है, उसकी गर्दन अकड़ जाती, मेरे साथ इतने लोग हैं, मेरे साथ फौज है, इतनी अफरादी कुवत है, अब ये मेरे जितने दुश्मन हैं, एक एक को चुन चुन कर मैं मारूंगा, सजा दूंगा, जैसा इन्होंने मेरे साथ किया है इससे बढ़कर मैं इनके साथ करूंगा, बदला लूंगा। लेकिन कुर्बान हो जाओ रहमतुल आलमीन शफीउल मुज़नबीन महबूब रब्बुल आलमीन सल्लल्लाहु अलैहि वसल्लम के, कि जब शहर मक्का में दाखिल हो रहे हैं, ऊंटनी पर सवार हैं, गर्दन मुबारक ऐसे नहीं है बल्कि झुकी हुई, इतनी झुकी, इतनी झुकी, सरकार ने अपनी गर्दन मुबारक को इतना झुकाया कि सहाबा कहते हैं ऐसा महसूस होता है कि ऊंट के कुजावे पर हुजूर सजदे की हालत, अल्लाह की हम्द सना करते हुए दाखिल हो, मौला तेरा करम है तूने मुझे फतह अता फरमाई, दाखिल हो गई। अब वो सारे लोग डर रहे, मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम आ गई, सहाबा जोश में हैं, जज्बे में हैं, अल्लाह अकबर के नारे लगा रहे, मक्के की पहाड़ियां गूंज रही हैं, छुप रहे हैं, कोई इधर छुप गया, कोई इधर छुप गया, छुप छुप के घरों से देख रहे हैं, देखो सहाबा आ रहे, देखो मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम का लश्कर आ गया। आपस में गुफ्तगू करते हैं हमारे साथ क्या होगा, एक कहता है मैंने तो ऊंट की ओजड़ी इनकी गर्दन पर डाली थी, दूसरा कहता है मैंने गिलाजत फेंकी थी, तीसरा कहता है मैंने राह में कांटे बिछाए थे, चौथा कहता है मैंने पत्थर मार के जख्मी किया था। सब अपने अपने कारनामे याद कर रहे हैं और डर रहे हैं। देखो अब ये क्या कहते हैं, कुर्बान हो जाओ उस रहमतुल आलमीन सल्लल्लाहु अलैहि वसल्लम के। सरकार दाखिल हुए, फरमाया मुझसे किस सलूक की तवक्को रखते हो, मैं क्या सलूक करूंगा तुम्हारे साथ? सबने गर्दने झुका ली, ऐ मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम आप जवानों के शरीफ भाई हैं, बूढ़ों के शरीफ भतीजे हैं, आप तो सादिक अमीन हैं, आप तो रहमत करने वाले। मेरे आका सल्लल्लाहु अलैहि वसल्लम मुस्कुराए, फरमाया जाओ आज तुम सब आजाद, किसी पर कोई गिरफ्त नहीं, ला तसरिब अलैकुमुल यौम, आज आजादी का दिन है, आज अमन का दिन है, आज आम माफी का दिन है, किसी को कत्ल नहीं किया जाएगा। मक्के की गलियों में किसी का खून नहीं बहाया जाएगा, किसी पर जुल्म और ज्यादती नहीं की जाएगी। तुम सब आजाद हो। जो तलवार रख दे उसके लिए अमान है, जो अपने घर में बैठ जाए उसके लिए अमान है, जो घर का दरवाजा बंद कर ले उसके लिए अमान है, यहां तक के जो अबू सुफियान के घर में पना ले ले उसके लिए भी अमान। अमन अमन की ऐसी सजा बुलंद की कि जितने खड़े थे सब जोश में आकर पुकार उठे, अशहद अल्ला इलाहा इल्लल्लाह व अशहद अन्न मुहम्मदन अब्दुहु व रसूलुह। जितने भी थे सब कलमा पढ़ के मुसलमान। ये है इस्लाम का पैगाम, ये है मोहब्बत का पैगाम, अमन का पैगाम। इस्लाम अमन चाहता है, मुसलमान अमन चाहता है। इस्लाम की तालीम यही है। नबी पाक अलैहिस्सलाम ने यही बताया कि मुसलमान का हर अमल सिर्फ और सिर्फ अल्लाह की रजा के, उसमें रियाकारी शामिल नहीं। लोग मुझे कहें कि ये मुत्तकी है, लोग कहें कि ये परहेजगार, ऐसा नहीं। एक शहर में दो बुजुर्ग थे, एक ही मकाम पर दोनों, घर बिल्कुल मुत्तसिल। उन्होंने क्या किया, अपने घर में जो एक दीवार थी, यानी दोनों के घर के दरमियान जो दीवार थी ना, उसमें खिड़की बना ली। एक बुजुर्ग जो थे उनके पास कोई जाता मांगने के लिए, कहने चल भाग यहां से, कुछ नहीं है, भाग जाए यहां से, नहीं मुझे कुछ दे दे, कुछ नहीं है तेरे लिए, डांट के भगा दिया। यार ये अजीब आदमी, कितना बखील आदमी। वो फिर पलट के दूसरे के पास जाता, वो कहते हाँ आओ मैं देता हूं, जो मांगे दे दिया। मशहूर हो गया ये जो है ना, ये बखील है, वो दूसरा जो है वो बड़ा सखी, इसके पास जाओ तो ये तो एक फूटी कौड़ी नहीं देता किसी को, ऐसा आदमी। वो जो है दूसरा वो बड़ा सखी, आधी रात को पहुंच जाओ तो दे देते। होता क्या था, जब कोई उधर से आता था, यानी पहले ये इधर से भगाते थे ना, भाग जाओ कोई नहीं दे रहा, वो घूम के उस घर में आता था, उनसे मांगता था, तो उनसे कह रखा था जब कोई तुमसे मांगे तो खिड़की में से मुझसे ले ले, खामोशी से उसको दे दिया और वो जाके उन्होंने दे दिया। अपने आप को जाहिर नहीं करना है कि मैं दे रहा हूं, लोग समझे तुम दे रहे, अपने अपने अंदाज है। बुजुर्ग मशहूर हो गया, कहते उसके पास नहीं जाना, ये बकील है, उनके पास जाना, वो बड़े सखी है। लोग आजमाते थे, उनके पास गए, हुजूर कुछ चाहिए, चल भाग यहां से, कुछ नहीं तुम्हारे लिए रखा हुआ यहां पर, डांट के भगा दिया। उन्होंने कहा चलो उनके पास, वहां गए, उन्होंने कहा हाँ बैठिए मैं भी देता। वो उधर से आए कि वो जिसको तुमने भगाया ना वो आया है, इन्होंने फौरन खिड़की में से दे दिया, ये जाके उन्होंने दे दिया। चलता रहा सिलसिला, अपने आप को छुपाते रहे। अब इसमें दो चीजें हैं, एक अपने अमल को छुपाना, दूसरे अपने नफ्स को मलामत करना। तरीकत में एक मलामती गिरोह भी है, मलामती गिरोह समझते ना, अपने नफ्स को मलामत करना। अब मलामत कैसे करें, हजरत इब्राहिम अधम बल्खी रहमतुल्लाह मक्के चले गए, वहां पर पहले से शोहरा हो रहा है, उधम मच रही है, हजरत इब्राहिम अधम बल्खी आ रहे हैं और जानता कोई नहीं उनको, जाहिर है ना अखबारात हैं, ना टीवी है, ना चैनल है, ना इंटरनेट है, कोई चीज नहीं है कि पहले से फोटो पहुंच जाए। आज तो कैफियत यह है कि यहां पर जो कुछ हो रहा है 5 मिनट के बाद अमेरिका वाले देख ले बैठ के, अच्छा 5 मिनट पहले दरगाह में ये हुआ, हम कहां देखो ये हुआ, होता है नहीं होता, होता है। उस वक्त कोई ऐसा जरिया नहीं था। अब क्या हुआ, हजरत इब्राहिम अदम बल्खी रहमतुल्लाह जब गए, देखा कि मक्के में अभी दाखिल हुए लोग खड़े हुए दूर से, किसी से पूछा क्यों खड़े हैं, कहा एक बहुत बड़े बुजुर्ग आ रहे हैं, इब्राहिम अदम बल्खी रहमतुल्लाह अलैह, और हालांकि ये खुद थे, इन्होंने बताया नहीं मैं ही हूं, हम सब उनके इस्तकबाल के लिए खड़े हैं। अच्छा, इन्होंने कहा उसका इंतजार कर रहे हो, वो तो जिंदगी है। जैसे ही ये कहा, जिसने सुना उसने पकड़ के उसके हाथ में एक डंडा मारा ही, मुंह पे लगा, मुंह से खून जारी हो गया, दूसरे ने बाल पकड़ के खींचे, अरे ऐसे बुजुर्ग की शान में ये बात कर रहे तुम। मुस्कुराए, फरमाया अपने नफ्स से तू कितना खुश हो रहा था कि लोग तेरा इस्तकबाल करेंगे, कैसी मैंने सजा दी, कैसी मैंने सजा दी, लगी तुझे मार, अब सही हो गया। ये बुजुर्गों की अदाएं हैं, अपने नफ्स को खुद, नफ्स खुशी है ये, हम तो खुश हो जाएंगे, हाँ इतना बड़ा इस्तकबाल हो गया। उनको देखो, जरा से शायबा भी पैदा हो गया, फौरन सजा दे दी। अपने नफ्स से कहते हैं बड़ा खुश हो रहा था, मक्के वाले इस्तकबाल करेंगे, कैसी मार लगवाई मैंने, अब ठीक हो गया। तो इसमें एक होता है मलामती गिरोह, जो ऐसा अमल करते हैं लोग समझे कि ये गलत आदमी, इसके अंदर ये चीज है, इसके अंदर फला चीज है, फला ऐब है, और हालांकि वो हर चीज से मुबर्रा होते हैं, पाक और साफ होते हैं। नेक मुत्तकी परहेज़गार सिर्फ अपने नफ्स को मलामत करने के लिए वो ये काम करती है। ये बुजुर्गाने दीन में गिरोह है, उसे कहते हैं मलामती गिरोह। बाद दफा ऐसे कपड़े पहन लिए, लोग कहेंगे ये क्या है, हंस रहे हैं, देख के लोग हंस रहे हैं, मजाक उड़ा रहे हैं, उनकी नफ्स खुशी हो रही है, वो खुद ये चाह रहे हैं कि लोग ऐसा कहें। ये चीज तो वो जो दो बुजुर्ग थे जो हर एक को डांट के भगा दिया करते थे, उनका इंतकाल हो गया। अब जब इंतकाल हुआ तो जाहिर है कौन जाएगा जनाजे में, छोड़ो ऐसे आदमी को, आज तक किसी को तो दिया नहीं, जो इसके पास जाएगी डांट के भगा देता, कोई नहीं जा रहा। फिर वो जो देते थे वो आए, उन्होंने कहा सुनो, आज मैं इनके विसाल के बाद ये राज फाश कर रहा हूं, असल सखी तो वही था, असल सखी तो वही था। उन्होंने कहा फिर आप, मेरे पास क्या था, कुछ नहीं था, आओ मेरे साथ घर ले जाकर दिखाए, देखो हमारे घर के दरमियान जो ये दीवार है इसमें उन्होंने खिड़की निकलवाई थी कि जब मैं यहां से डांट कर भगाऊंगा लोग मुझे बुरा भला कहेंगे, तुम बुला लेना, और यहां से आके मुझसे लेकर तुम अपने नाम से दे दे, मेरा नाम नहीं आए, मुझे मखलूक बुरा कह ले, मेरा नाम नहीं आए। क्यों, अमल में खुलूस भी हो जाएगा, नफ्स खुशी भी हो जाएगी, मलामत भी हो जाएगी। का ये है असल राज, सारी सखावत तो उसकी थी, मैं तो खाली जरिया था, मैं तो उस खिड़की में से लेकर तुम्हें दे दिया करता था, ये जितना माल अब तक मैंने तकसीम किया है इसमें एक तिनका भी मेरा नहीं है, ये सब उसी का है। अब लोग दौड़े उसकी मैयत पर के बाकी असल सखी तो तू ही था, इज्जत के साथ नमाज पढ़ी और इज्जत के साथ दफना। ये बुजुर्गों की शान है, अपने अपने अंदाज हैं, अपने अपने दरजात मरातिब मकामात हैं। कहने का मकसद ये है, तरीकत में खुलूस को अव्वलियत है, खुलूस को अव्वलियत है। जब रियाकारी शामिल होगी खुलूस रुखसत हो जाएगा, अमल बेकार होगा। इसलिए आपको जो कुछ औराद व वज़ाइफ बताए जाएं, किसी को कोई भी चिल्ला कराया जाए, कोई भी चीज हो या उस पर कोई इंकशाफ हो, सिवाय अपने शेख के किसी से ना कहें। अगर उसने कह दिया अमल जाया हो। अक्सर लोगों को देखा कि बहुत सी बातें लोगों में बैठकर, ताकि लोग समझें कि ये बड़ा मुत्तकी है, परहेजगार है, इसने बड़े चिल्ले किए हैं, बड़ी चीजें की हैं। एक बात याद रखो, खाली बर्तन ज्यादा आवाज करता है। खाली बर्तन आप उस पर मारे ना, टन 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 आवाज आएगी, और अगर उसमें पानी भरा हो आवाज नहीं आएगी। तो जिसमें कुछ होगा आवाज नहीं आएगी, और खाली होगा आवाज ही आवाज आती रहेगी, वो फिर आवाज ही होगी, अंदर कुछ नहीं होगा। जितने बुजुर्गान दीन औलिया कामिलीन हैं, ये अपने सीनों में अनवार व तजल्लिया राज सारे लेकर बैठे हुए हैं, लेकिन जबान पर एक लफ्ज नहीं है। अगर जबान पर एक लफ्ज भी आ जाता तो वो राज छिन जाता। इसीलिए इनको अल्लाह ताला ने सरबस्ता राज बता दिए कि इन्होंने अपने मुंह पर मुहर लगा दी। देखते रहो, मुशायदा करते रहो, लेकिन जबान बंद रखो। जब मुशायदा होता है तो जबान बंद कर दी जाती, जबान बंद कर दी जाती, और जो बोलता रहे समझ लो खाली कुछ नहीं। कह रहा है मौजे दरिया से समंदर का सुकून, जिसका जितना जर्फ उतना वो खामोश, जिसका जितना जर्फ उतना वो खामोश। न पूछ इन खलका पोशों की, अकीदत हो तो देख इनको, यदे बैजा लिए बैठे हैं अपनी आस्तीनों में, यदे बैजा लिए बैठे हैं अपनी आस्तीनों में, सब कुछ इनके पास है, इल्म है, रूहानियत है, तकवा है, परहेजगारी है, तहारत है, पाकीजगी है, राग है, सारी चीजें इनके सीने में है, लेकिन जबान बंद है, कोई चीज नहीं बताई। जितना हुक्म हो गया बता दिया, नहीं हुआ नहीं बताया। पता ये चला कि हमें चाहिए कि हम अपना जायजा लें और देखें कि अगर हमारे किसी अमल में रियाकारी का शायबा भी पैदा हो रहा, हम खुद अपना मुहासबा कर सकते हैं। जितने लोग खुद अपने आप, किसी को कहने की जरूरत नहीं, खुद अपना मुहासबा कर ले। अगर ऐसी चीज है सच्चे दिल से तौबा कर लें, बताने से गुरेज करें, इबादत छुप के करो, किसी को पता ना चले तुमने क्या किया, जिसके लिए कर रहे हो वो जाने और तुम जाने, उसको राजी करना है ना, उसको राजी करो। इसीलिए बुजुर्गान दीन औलिया कामिलीन जब सारी रात तमाम लोग सो रहे होते हैं, अल्लाह के नेक बंदे अपने मुसल्लों पर जाग रहे, वो उसकी इबादत कर रहे होते, वो उसको राजी कर रहे होते, गोया वो उससे गुफ्तगू कर रहे होते। किसी को नहीं पता, तू हो तेरा जलवा हो और गोशा इतना। तो आज की इस नशीज का हासिल ये है कि हम रियाकारी को अपने अंदर से निकाल दें और खुलूस और मोहब्बत को अपने कल्ब में पैदा करें। इसी में फला है, इसी में नजात है और इसी में कामयाब। अगर हम चाहते हैं कि हमारा हर अमल अल्लाह और उसके रसूल सल्लल्लाहु अलैहि वसल्लम की बारगाह में मकबूलियत हासिल कर ले, तो दिल में ये सोच लें कि हम सिर्फ अल्लाह की रजा के लिए कर रहे हैं, दुनिया वालों के लिए नहीं। जब रब राजी हो जाएगा पूरी कायनात राजी हो। अल्लाह तबारक व तआला हम सबको नेक अमाल की तौफीक अता फरमाए। आइए दुआ करें, अल्लाह रब्बुल आलमीन हमारे सगीरा व कबीरा गुनाहों को माफ़ फरमा, या अल्लाह हमारी नमाजों को कबूल फरमा, या अल्लाह हमारे सजदों को कबूल फरमा, या अल्लाह जो बीमार हैं उन्हें शिफाए कामिल अता फरमा, जो किसी परेशानी में मुब्तला हैं उनकी परेशानियों को दूर कर, जो कर्जदार हैं उन्हें बार कर्जे से दोषी फरमा, जो बे औलाद हैं उन्हें नेक औलाद अता फरमा, जो साहिब औलाद हैं उनकी औलाद को उनके फरमाबरदार बना। या अल्लाह हमारे दिलों से रियाकारी को दूर कर दे, नफरत को दूर कर दे, अदावत को दूर कर दे, गुरूर और तकब्बुर को दूर कर दे, नखवत को दूर कर दे, खुलूस और मोहब्बत हमारे दिलों में पैदा फरमा। अपने और अपने हबीब सल्लल्लाहु अलैहि वसल्लम की रजा हम सबको अता फरमा। इन्नल्लाह व मलाइकतहु युसल्लूना अलन नबी या अय्युहल्लज़ीना आमनु सल्लू अलैहि वसल्लमु तस्लीमा। اللهم صل على سيدنا مولانا محمد وعلى آل سيدنا مولانا محمد صلاة دائمة بدوام الملك الحي القيوم سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين।